फिर इसके बाद एक और चीज़ ज़रा देखिएगा। ज़िमनन मज़ीद एक दावा ये भी सामने आया कि ये कोई नई बात नहीं है, कोई ख़ास कारनामा नहीं है, असल में पुराने किस्से कहानियाँ हैं जिसका मवाद कहीं से जमा करके ज़ोरदार ज़ुबान में ढाला जा रहा है। यह एक तरह की अफसाना तराजी है, दास्तान गोई है, और जिस तरह दास्तान गो महफिल पर छा जाता है, इसी तरह मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम चटपटे अंदाज से किस्से सुना सुना कर दाद ले रहा है। दावत हक पर असातीर उल अव्वलीन की फपती कसने में ये तंस भी शामिल था कि अगले वक्तों की इन कहानियों के जरिए आज के मसाइल की गिरहें खोलने की कोशिश की जा रही है। जमाना कहीं से कहीं आ पहुंचा। कहते थे ये पुरानी कहानी है, ये कौम समूद आद और कौम नू, ओल्ड पीपल, असातीर उल अव्वलीन, और हमें एक ततबुहा बुकरतम वसीला सुबह शाम पढ़ के सुनाते, ये भी आप पर इल्ज़ाम था। अच्छा, आज आप इस इल्ज़ाम को लोगों में देखें, आप ज़रा किसी को बताएं तो सही कि मैं कुरान की कोर्स के लिए 1 साल छोड़ रही हूँ, अब मैं कुरान तफसीर का कोर्स कर रही हूँ, तो लोग कहेंगे कुरान इतनी ओल्ड बुक आज कौन पढ़ता है, कोई अरबी कोर्स करो, कोई जॉर्डन चले जाओ, तुम सीरिया चले जाओ, इजिप्ट चले जाओ, वहाँ से अरबी सीखाओ, वो फला अमेरिका की यूनिवर्सिटी में चले जाओ, वहाँ भी अरबी सिखाते, कुरान पढ़ के क्या करना है। आज भी आप देखिए लोगों की ज़ुबान पे क्या जुमला नहीं होता कि ये 1400 साल पुरानी बातें हैं, आज के दौर में बेगम ये कैसे हो सकता है और आज कैसे हम इस पर अमल करें, ये भी इल्ज़ाम था। ओल्ड माइंड लोग, ये पुराने लोग हैं। कमाल यह है कि एक तरफ ये इल्ज़ाम दिया जा रहा था कि असलाफ के सिक्का बंद दीन, सिक्का बंद क्या होता है, जो मनवा चुका था अपना आप, सिक्का बंद वही होता है, सिक्का वही पैसे को कहते ना, यानी मीन वो दीन जो चल रहा था, आज हमारा सिक्का बंद दीन कौन सा है, ख़त्म, दुरूद, फातह खानी, चंद महफिलें सजा लें दीन के नाम पर, यह सिक्का बंद दीन है आज का। आप किसी से कहें कुरान खानी में आना है, किसी को नया नहीं लगेगा। आप किसी को कह दरूद तंजीना की महफिल है, बहुत अच्छा है, सूरज यासीन का ख़त्म है, ये होता सिक्का बंद। समझाने के लिए कह रही हूँ कि जो पॉपुलर था, जो फैशन था, वो चल रहा था। कहते थे कि इस असलाफ यानी बुजुर्गों के सिक्का बंद दीन के बिलमुकाबल नई बातें घड़ी जा रही हैं, दूसरी तरफ बिल्कुल मुतजाद किस्म का ये ताना कि घड़े मुर्दे उखेड़ कर लाए जा रहे हैं। हमेशा गैर मुखलिस अशरार का यही हाल रहा कि बगैर सोचे समझे कभी एक पहलू से आकर नुकता छांटते और कभी दूसरे रुख से योरश योरश कहते हैं हमला करके, दूसरा बिल्कुल बरक्स किस्म का एतराज ला फेंकते और नहीं देखते कि खुद अपनी तरदीद आप कर रहे हैं। दो मुख्तलिफ इल्ज़ाम लगा रहे हैं, कभी क्या कहते हैं पुराने लोगों की कहानियाँ, और कभी कहते हैं बुजुर्गों के मुकाबले में एक नया दीन ला रहा है। अच्छा, कभी कहते हैं शायर, तो कभी कहते हैं मजनू। आप बताएं ये सारे इकट्ठे करें काम तो एक साथ दूसरे के चल सकते हैं। यहां से आपको उनकी बुखलाहट दिख रही है, परेशान है। जैसे आप देखिए ना, कभी एकदम कोई काम होता है आपको समझ नहीं आता, आप कुछ बोलते हैं फिर घबरा के दूसरी बात बोलते हैं। यानी उनकी ये बातें और उनके ये इल्ज़ाम बता रहे हैं कि नबी सल्लल्लाहु अलैहि वसल्लम की वजह से वो बुखलाहट का शिकार थे। और ये होता है, कभी एक बात कहेंगे कभी दूसरी बात कहेंगे। इसी सिलसिले में एक महाज शोरा का कायम किया गया, अबू सुफियान बिन हारिस, अमर बिन आस और अब्दुल्ला बिन जबारा इस मुहिम पर मामूर किए गए कि वह नबी सल्लम के खिलाफ गंदी हजविया नज़में कहें और इनको नशर करें। क्या कहेंगे आप इसको, तौहीन रिसालत, के नबी सल्लम की तौहीन अशार के जरिए करें। वाज़े रहे कि शुरा का बड़ा असर जाहली सोसाइटी पर था, ये लोग गोया जहनी रहनुमाई और तरबियत के मनसब पर फायज थे और इनके मुंह का एक एक बोल दिलों में घर कर जाता था और इसे याद करके फैलाया जाता था। यूं समझिए कि शुरा इस दौर में तकरीबन आज के सहाफ़ियों की पोजीशन में थे। यानी आज सहाफ़ी क्या होते हैं, जो ख़बरें फैलाते हैं ना, इधर से उधर न्यूज़ लेते हैं देते हैं, तो शायर उस दौर में चीज़ों को एक्सप्लॉयट करते थे। और आज भी आपको पता है, जर सहावत का नाम आपने सुना होगा, जो चीज़ मीडिया में आ जाए, अखबारों में आ जाए, उसके कभी स्कैंडल बनते हैं, तो शायर उस दौर में वर्बली ये काम करते थे। अखबारें तो नहीं छपती थी, लेकिन शायर जिसके खिलाफ बोल दें, जिसके हक में बोल दें, जिसकी हिमायत करें, जिसकी मुखालफत करें, यही काम वो लोग करते थे। जिस तरह आज एक माहिर फन सहाफ़ी अगर अपने कलम और अखबार की ताकत के बल पर किसी के पीछे पड़ जाए तो अपने शजरात और अपनी फक यानी जो उसकी अपनी सोचें और अच्छा लिखने के अंदाज से और अपने मरासलात के कालमों के गैर शरीफाना इस्तेमाल से खबरों का ब्लैकआउट करने, बयानात की कुतर बयानत यानी उसको तोड़ने फोड़ने, बयान को काट दिया आदि बात सेंसर करना कह लीजिए, यानी दूसरों के बयान को सेंसर करने, گمراہ کن سرخیاں جمانے سے وہ کسی دعوت جماعت اور تحریک کے لیے بھاری مشکلات پیدا کر سکتا ہے۔ ٹھیک یہی مقام شورائے عرب کا تھا، وہاں ایک سے زیادہ شورا اس کام پر لگا دیے گئے تھے کہ محمد صلی اللہ علیہ وسلم اور آپ کی دعوت و تحریک کو گلی گلی بدنام کرتے پھریں۔ اور مقفع و مسجع کس کو کہتے ہیں؟ سجی سجائیں، قافیہ ردیف ہوتا ہے نا، یعنی جیسے وہ آپ کہتے ہیں وزن پہ، شاعری میں ایسے ہی ہوتا ہے نا، ایک لفظ بولا پھر اسی کے وزن پہ بولا، یعنی بڑی سجی سجائی گالیاں نشر کریں۔ بالکل یہ سماں تھا کہ جیسے ذہنی اور فکری دنیا میں ایک شریف راہگیر کے پیچھے کتے لگا دیے گئے ہوں، لیکن محسن انسانیت کا پیغام اور کردار بجائے خود شاعروں کے جادو کا کامیاب توڑ تھا۔ جتنے بھی آپ پہ الزام لگے، اس کے باوجود نفس سلم ان سارے الزامات سے بری ہو گئے۔ آپ کے پیغام میں وہ سچائی تھی جس سے ثابت ہو گیا کہ یہ قرآن سچا ہے اور کہنے والے جھوٹے ہیں۔ اب ایک اور آٹھویں شرارت دیکھیے جو اسلام کے پیغام کو روکنے اور نفس سلم کی کردار کشی کے لیے کی گئی۔ واضح رہے کہ یہ ساری مہم کسی غلط فہمی سے نہیں بلکہ سوچی سمجھی شرارت کے طور پر چلائی جا رہی تھی۔ انہوں نے مل کر یہ قرارداد طے کر دی تھی کہ لا تسمعوا لهذا القرآن والغوا فيه لعلكم تغلبون، سورۃ حمیم سجدہ 26۔ یہ تھا پروپیگنڈا کہ دائی کی بات سنو ہی نہ اور لق باتیں کرو، لوگوں کو بیکاریات میں ڈال دو، کہیں لوگ ان کی باتیں سن کر کہیں مائل نہ ہو جائیں۔ آپ کو اس کا بیک گراؤنڈ تو پتہ ہی ہے نا کہ کس طرح مکہ والے اس قرآن کی دعوت کو دلوں میں سے اتارنے کے لیے لوگوں کو لغویات میں ڈالتے تھے۔ فن، میلے، جشن، کتنے لوگ ہوتے ہیں؟ کل آپ کے اس شہر میں ایک پروگرام تھا، جو مجھے خبر ملی 450 لوگ تھے اس ہال میں، اور شاید اتنی ہی اس کی کیپیسٹی ہے۔ کیوں گئے؟ وہاں سے کیا ملنا تھا؟ مجھے نہیں پتا کیا ہوا ہے، میں صرف آپ سے پوچھ رہی ہوں۔ ہم لوگ سیلیبریشن کے نام پہ آتے ہیں نا، میلے، ٹھیلے، پمپ اینڈ شو۔ میں نے کہا ڈانس تھا وہاں؟ کہتی ڈانس تو نہیں تھا، گانے تھے۔ یہ آپ اپنے پاکستان کا جشن منا رہے ہیں 14 اگست کا، اور غیروں کو آپ دکھا رہے ہیں کہ ہم کیا کر رہے ہیں۔ دیکھیے، میرا کوئی اس پہ نہ میں نے سنا نہ دیکھا، جتنی بات مجھے پتا ہے، اور میں نے ایک دو لوگوں سے رات کو فون پہ بات کر رہی تھی تو انہوں نے مجھے کہا سوری، ہم 14 اگست کے پروگرام میں بیٹھے ہوئے ہیں، بعد میں بات کریں گے۔ ولغو، یہ ہے لغویات، بیکار، بے مقصد۔ ملتا کیا ہے؟ لاکھوں روپیہ خرچ ہوتا ہے ان پروگرامز پہ۔ کہہ دیجئے وہی لاکھ لائیے، یہ دیواریں جڑوا دیں جو ٹوٹی پڑی ہیں کتنے مہینے سے، تو اس کے لیے 10 کوشچن آئیں گے۔ اچھا، کیا ضرورت ہے، کیسے کریں، وہ ہوگا۔ یاد رکھیے، اسلام کا یہ زوال اپنا رنگ دکھا رہا ہے۔ مجھے تو ہر وقت دھڑکا لگا رہتا ہے کہ اللہ کوئی آفت نہ آ جائے۔ ہم مسلمانوں کے جو چال چلن ہے، جو ہمارا مال خرچ کرنے کا طریقہ آ گیا، اپنی ذات، اپنی ایک وہ خوشی جو خوشی بھی پوری نہیں ہے، اس پہ لاکھوں لگ جاتا ہے ہمارا۔ ہم کہتے ہیں چلو اس پہ بھی لگا لو تو اسلام پہ بھی لگا لو، نہیں، اللہ کو شراکت نہیں پسند۔ تو یہ جو لغو کی کوششیں تھیں نا، کہتے تھے لوگ ان کی باتیں سن کر بدل نہ جائیں۔ نبی صلی اللہ علیہ وسلم جب بات کرتے تھے دلوں پہ اترتی تھی، ان کی تو زبان عربی تھی، میری آپ کی تو زبان اردو ہے۔ میں آپ کو اردو میں 10 باتیں تفسیر کی سکھا دوں گی نا انشاءاللہ، وہ اثر نہیں میں دے سکتی جو ایک قرآن کی عربی آیت کو عربی کی تفسیر میں سمجھانے میں ہوتا ہے۔ میں خود اس کو فیل کرتی ہوں جب میں عربی میں کوئی جملہ پڑھتی ہوں، میں کہتی ہوں اللہ میں اس کو کس لفظ میں ان کو بتاؤں، میں عاجز ہوں، اتنی خوبصورت زبان ہے عربی۔ تو جب ایسا ہوتا تھا تو اللہ کے نبی جہاں بیٹھتے وہاں کے تالیاں بجاتے ہیں۔ سورۃ انفال میں آپ پڑھتے ہیں مقام و تصدیق، سیٹیاں بجاتے، تالیاں پیٹتے، تاکہ کیا ہے، لعلکم تغلبون۔ آج دیکھ لیجئے غالب ہونے والے ہو رہے ہیں۔ یہی پروپیگنڈے پمپ اینڈ شو کر کے وہ دنیا میں، معاشرے میں، سوسائٹی میں ایک جھاگ کی طرح چھائے ہوئے ہیں، اور لوگ ان کے پیچھے ہیں۔ بس ہاؤ ہو کا خوب شور مچا کر اس میں رکھنا اندازی کرو، اس میں گڑبڑ ڈالو، اسے مذاق میں دھر لو، اس طریقے سے کہ قرآن کا زور ٹوٹ جائے۔ کیا کہتے تھے؟ یہ باتیں سن کر کہیں ان کے ایمان خراب نہ ہو جائے۔ مکہ والوں کا خیال کیا تھا؟ کہ جو نبی صلی اللہ علیہ وسلم کی باتیں آ کے سنتا ہے نا، اس کا ایمان خراب ہو جاتا ہے، یہ بدل جاتا ہے، یہ بے دین ہو جاتا ہے، تبھی تو اس کو صابی کہتے تھے۔ اور کیا کہتے تھے؟ اور آخری فتح تمہاری ہوگی۔ اس آیت کے اندر مطالعہ کیجئے حق کی مخالفت کرنے والی طاقتوں کی نفسیات کا۔ وہ بات کو سننے اور سمجھنے سے بے نیاز ہو کر دوسروں کو بھی سننے سمجھنے سے روک کر ہنگامہ آرائی کرتی ہیں۔ ایسے ذہنوں سے ہمارے محسن اور محبوب رہنما کا سابقہ پڑا تھا۔ ذرا چند سیکنڈ کے لیے تو سوچیں، इतनी स्टबन कौम, ढीठ कौम, स्टबन कहते हैं ढीठ को, उधर आए थे ये मोहसिन इंसानियत तब्दीली पैदा करके, अपना असर दिखा गए, आज उम्मत को भी यही करना है, दूसरों को बुरा ना कहें। आपके मेरे जो मदऊईन है ना, मदऊईन समझते हैं जिनको हम दावत दें, वो तो बड़े सॉफ्ट हैं, वो तो बड़े न्यूट्रल से हैं, वो तो अपने भी दीन में सख्त नहीं है। आज यकीन करें न्यूट्रल लोग इतने मौजूद हैं दुनिया में, आप अच्छे तरीके से इस्लाम की दावत और नबी की सीरत पेश करें, बहुत सारे लोग इस्लाम कबूल कर सकते हैं। लेकिन अल्लाह के नबी जिनके बीच में के कबायली निज़ाम में जकड़े हुए, खानदान बिरादरी के नाम पे मरने वाले, एक शख्स था तो वो कहता था अना मिन गदीयती, कहता मैं गदीया कबीले से हूँ, अगर वो हिदायत पाएंगे ना तो मैं भी हिदायत पाऊंगा, और अगर वो भटकेंगे तो मैं भी भटकूंगा क्योंकि मैं उनके कबीले से हूँ। ऐसी कौम में अल्लाह के नबी आए और कैसी प्यारी तब्दीली पैदा करके। आस बिन वाइल सहमी ने नबी सल्लम की दावत तहरीक की तहकीर करते हुए ये जहरीले जुमले कहे थे, दऊ हुफैन नमा हुआ रजुलन अब तरुन ला अकीब लहु लऊ माता लन कता जिक्र हु वस्तर हम तुम मिन हो। यानी ये कि क्या है मियाँ, छोड़ो इसे इसके हाल पर, ये तो एक ऐसे टुंडमुंड यानी जिसकी औलाद नहीं है, टुंडमुंड शख्स है, कोई इसके पीछे रहने वाला नहीं, इसके मरते ही इसकी याद तक फरामोश हो जाएगी और तुम इसके झंझट से निजात पाकर अमनो चैन से रहना। नाउज़ुबिल्ला सुम्मा नाउज़ुबिल्ला। आज अगर आस बिन वाइल जिंदा होता तो देखता 1 बिलियन से जायद चाहने वाले हैं उस मोहम्मद सल्लम के, जिसको कहता था वो अबतर रजुलन अबतर, जिसको कहता नस्ल बरीदा, इसकी नस्ल ही नहीं चलनी, मर जाएंगे आज मरे दूसरा दिन। आज तक लोग नबी सल्लम की मोहब्बत दिलों से नहीं निकाल सके, और यकीन कीजिए मुसलमान अमल करे ना करे इस्लाम पे, कुरान को पढ़े ना पढ़े, हदीस पढ़े ना पढ़े, नबी सल्लम से मोहब्बत बहुत करते हैं। मैं नहीं समझती कि आज के दौर में एक भी मुसलमान ऐसा वो कह के आई डोंट केयर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम। इवन आज का जो फैशन है ना, वो कुरान और इस्लाम को लोग बुरा कहने लग गए हैं। मैंने अपनी जिंदगी में आज तक किसी मुसलमान से ये नहीं सुना कि आई डोंट लव मोहम्मद या नौज़ बिल्लाह आई हेट हिम, सब प्यार करते हैं। तो आस बिन वाइल का ये अंदाजा कितना गलत साबित हुआ। और लोग कह रहे थे बस सब्र करो इनकी मौत का, ये जाएंगे ना तो देखना जान छूट जाएगी, उनको क्या पता इनके जाने के बाद कितने हो गए। और तो हक जो होता है ना, ये अपना असर छोड़कर जाता है। ताना दिया गया था कि नबी सल्लम की औलादे नरीना यानी बेटा ना होने पर, और अरब में फिल वाकई ये ताना कुछ मानी रखता था, मगर आज आस जैसों की निगाहें ये ना समझ सकती थी कि अंबिया जैसी तारीख साज हस्तियों की असल औलाद इनके अजीम शान कारनामे होते हैं। इसको हाईलाइट करें, कौन है औलाद वाला जो अपनी जिंदगी में कारनामे अंजाम दे। चलिए इसको सामने रखें, आप पूछें आपके कितने बच्चे। हम किसी के बच्चों के नाम से उसका मुस्तकबिल सोच रहे हैं, हालांकि अपनी जिंदगी में जो अजीम शान कारनामे कर जाएंगे ना, वो आपके बच्चे हैं, वो आपका नाम रोशन करेंगे। और अपने बच्चों ने तो पता नहीं बाद में क्या गुण खिलाने हैं अगर हमने उनको अल्लाह से ना जोड़ा। तो आज से अपने बच्चे वो ना बनाइए जो हकीकत में आपके बच्चे हैं, अल्लाह उनको ही बना दे कारनामे, आपका हर बच्चा एक कारनामा बन जाए, ऐसी माँ बने, ऐसी उनकी तरबियत करें आप कह सके ये मेरा बच्चा है जो वाकई मेरे लिए एक कारनामे की हैसियत रखता है। इनके दिमागों से नए अदवारे तहजीब जन्म लेते हैं, यानी जो लोग कामयाब होते हैं वो कौन है, जिनके दिमागों से आइडियाज आते हैं, तहजीब का एक नया दौर शुरू करते हैं वो लोग। और इनकी दावतों तालीम की विरासत संभालने और इनकी याद ताज़ा रखने के लिए इनके रुफका और पैरोकार गिरोह दर गिरोह मौजूद होते हैं। कि अल्लाह के नबी के बेटे नहीं थे तो क्या आपके साथी भी नहीं थे? पसीने के कतरे नीचे नहीं गिरने देते थे साहब आपके? आप वजू करते और आपके वजू का पानी उठाकर जिस्म पे मलते थे मोहब्बत की वजह से कि ये मोहम्मद के चेहरे से उतरा हुआ पानी है सल्लल्लाहु अलैहि वसल्लम। आपकी खुशबू लेकर मुंह में सुलेम आपका पसीना जमा करके उसको इतर के तौर पर यूज करती थी, इतनी खुशबू थी आपके पसीने में। तो कौन कहता कि नबी की औलाद नहीं थी? नबी के बच्चे औलादे नरीना अगर जिंदा ना रहे तो उसकी हिकमता पीछे पड़ चुके हैं, झगड़े पैदा होते। आप सोचिए तो सही, अगर अल्लाह के नबी का कोई बेटा जिंदा तो हो जाता तो लोगों ने तो उसको पता नहीं खुदा ही बना देना था। उन्होंने तो जीजीज को गॉड और सन ऑफ गॉड कहा, इधर तो पता नहीं क्या कुछ जुल्म होने लग जाता। तो लिहाजा अल्लाह ने नबी की मोहब्बत दिलों में डाली थी क्योंकि आपके पैरोकार मौजूद थे। وہ جس خیر کثیر کو لے کے آتے ہیں اس کی طاقت اور اس کی قدر و منزلت کسی کی نرینہ اولاد کے بڑے سے بڑے لشکر سے کہیں زیادہ ہوتی ہے. مانتے ہیں؟ لوگ کہتے ہیں دولت والوں کا نام رہتا ہے. میں نے دولت والوں کو بعد میں رلتے دیکھا. ورثہ بٹتا ہے, کروڑوں ملتے ہیں ایک ایک بچے کو, بعد میں وہی لڑ لڑ کے سارے خاندان میں بدنام ہو جاتے ہیں. تو اصل دولت کیا ہے کہ خیر پیچھے چھوڑ کر جائیں آپ. چنانچہ اس تانے کے جواب میں سورت کوثر نازل ہوئی, جس میں آس اور اس کے ہم خیال لوگوں کو بتایا گیا کہ ہم نے اپنے نبی کو کوثر عطا کی. کیا ہے کوثر؟ حوض کوثر ہے. جنت میں اس کا چشمہ اور اس کی ایک شاخ میدان حشر میں ہوگی. اور اللہ کے نبی نے فرمایا اتنا لمبا دن, 50,000 سال کا دن ایک ہے, پیاس لگی ہوگی, اور اس دن صرف حوض کوثر میں پانی ہوگا جو نبی صلی اللہ علیہ وسلم اپنی امت کو پلائیں گے. عطشن, عطشن کے لفظ آتے ہیں حدیث میں, پیاس پیاس. اور اللہ کے نبی اپنے ہاتھ سے حوض کوثر سے پانی پلائیں گے, جس نے ایک بار پی لیا اس کو کبھی پیاس نہیں لگے گی. دودھ سے سفید, شہد سے میٹھا, خوشبودار پانی ہے اس کا. اسے خیر کثیر کا سر چشمہ بنایا, اسے قرآن کی نعمتیں عظمیٰ دی. اس پر ایمان لانے والوں اور اطاعت کرنے والوں, اس کے کام کو پھیلانے اور جاری رکھنے والوں کی ایک بڑی جماعت ہے, اور اس کے لیے عالم آخرت میں حوض کوثر کا تحفہ مخصوص کر رکھا ہے. سمجھ آئیے آپ کو اس جملے کی؟ یعنی آخرت میں آپ کو حوض کوثر ملنا ہے, تو دنیا میں ساتھی ملے تھے جو خیر کو پھیلانے والے تھے. اللہ کے نبی کی سب سے بڑی دولت, اگر میں سوچوں نا بہت ٹھیٹھ انداز سے, اللہ کے نبی کی سب سے بڑی دولت وہ ساتھی تھے جو آپ اپنے ہاتھوں سے تیار کر کے چلے گئے. قرآن بھی ہوتا تو وہ ہاتھ اٹھانے والے نہ صحیح ہوتے تو قرآن بھی نہیں تھا پھیلنا. آپ اپنے پیچھے جان نثاروں کا وہ گروہ چھوڑ کر گئے جس کی وجہ سے غلبہ دین ہوا. دیکھیے, ایک ہوتا ہے دین پیش کرنا, ایک ہوتا ہے دین کو نافذ کرنا. موسیٰ علیہ السلام نے دین پیش کیا, عیسیٰ نے پیش کیا, لیکن دونوں نافذ نہیں کر سکے, امپلیمنٹ نہیں کیا. کیوں؟ دونوں کے پاس ساتھی نہیں تھے. اللہ کے نبی صلی اللہ علیہ وسلم کو ساتھی مل گئے, محمد رسول اللہ والذین معہ اشداء علی الکفار ورحماء بینہم. سورہ فتح کی آخری آیتیں, کہ نبی کے جو ساتھی تھے نا اصل میں وہ تھے کریم, جنہوں نے آپ کے بعد پھر اسلام کی خیر پھیلائی, اور جب تک وہ لوگ رہے ان کے اثرات اسلام کے دنیا نے دیکھے. پوری دنیا کو اس چین اور امن اسلام نے دیا. 1,000 سال کہنے کی بات ہے, بلکہ 1500 سال تک اس کے اثرات رہے. یہ آخری, یہ جو آپ آج میں اور آپ آخری 1-2 صدیوں میں رول کھول رہے ہیں. ہم نے نہیں غلبہ دیکھا اسلام کا, ہم نے تو گالیاں ہی سنی ہیں مسلمانوں کو. وجہ کہ آج ہم نے وہ کردار کھو دیا, وہ ختم کر دیا. اسی لیے دنیا میں اچھے لوگ, یہ اپنے لیے دعا کریں آپ بھی, اے اللہ مجھے دنیا میں دین پھیلانے والے اچھے لوگ دے دے, اور آخرت میں مجھے حوض کوثر سے پانی پلانا, خیر کثیر دینا, جس سے ایک بار اگر کسی کو پینے کا موقع مل گیا تو ہمیشہ کے لیے اس کو پیاس نہیں لگے گی. پھر فرمایا اے نبی, ابتر تو ہیں تیرے دشمن کہ جن کا با اعتبار حقیقت کوئی نام لیوا اور پانی دیوا نہیں. پانی دیوا کیا؟ جو ان کو بڑھاپے میں پانی دے. سچ ہے کہ نہیں؟ آج ہے کوئی ابو جہل کا نام لینے والا؟ کبھی آپ نے ابو لہب کا کوئی نام سنا کہیں کسی, وہ 100 بک میں کوئی اس کو 100 نمبر پہ بھی کسی نے کیا؟ تو محمد صلی اللہ علیہ وسلم کچھ نہ ہوتے ہوئے بھی آج بھی لوگوں کے دلوں میں ہیں, اور ان کو تو کوئی نام دینے والا نہ رہا. اور جن کے مر جانے کے بعد کوئی بھول کے یاد بھی نہ کرے گا کہ فلاں کون تھا, اور جن کے لیے تاریخ انسانی کے ایوان میں کوئی جگہ نہیں ہے. تو بس یہی دعا کریں کہ اللہ تعالیٰ ہمیں طلب اور تڑپ دے دے. کوئی مشکل تو نہیں ہے, صرف فوکس ہونے کی ضرورت ہے. اور میں کہتی ہوں اپنی موت کو ہم یاد کر لیں, آپ کو اس کا جواب مل جائے گا. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.